नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिकोणबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञ संघको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञ संघको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलमा आज हामी स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरणमा महिला र सीमान्तकृत वर्गहरूको पहुँच, महामारीको समयमा तथा महामारी पछिको समयमा योजना र बजेट निर्माणमा उनीहरूको पहुँचका विषयमा छलफल गर्नेछौँ।
साथै यही अन्तर्गत आर्थिक रूपमा पुनः प्राप्तिका लागि आवश्यक सिप स्रोत साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
कार्यक्रम साझा पहलको 20 भागमा आज हामी स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरणमा महिला र सीमान्तकृत वर्गहरूको पहुँचको अवस्था, कसरी सूचना प्रवाह गरिएको छ, ती सूचना लक्षित वर्गसम्म पुर्याउन गरिएका प्रयास,
दुरी काम गरेर चाहिँ बस्नुहोस्, काम परे मात्रै हिँड्नुहोस्, नै भने घरमै बस्नुहोस् भन्ने सूचना नगरपालिकाले बेला बेला गरिराख्नुभयो, त्यति चाहिँ छलफलमा त्यति बोलाउनु भएन।
महामारीको समय तथा महामारी पछिको समयमा योजना तथा बजेट निर्माणमा उनीहरूको सहभागिता र पहुँच के छ?
मलाई लाग्छ यो विपद व्यवस्थापन सम्बन्धी जुनसुकै कार्यक्रम हुन्छ भने त्यसमा कुनै पनि अपाङ्गलाई सहभागिता गराउँदैन।
महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत वर्गको सूचना प्रवाहीकरणमा पहुँच वृद्धि गर्न के गर्न सकिन्छ, विज्ञको भनाई,
धेरै जोखिममा रहेको वर्गहरूको पहिचान गर्ने, उहाँहरूलाई के आवश्यकता छ त्यो योजना बनाउने, त्यसरी जान सकियो भने उहाँहरूको पहुँच अभिवृद्धि हुन्छ भन्ने।
साथै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाफ सहितको विशेष श्रृङ्खला प्रस्तुत गर्नेछौ।
सूचनाको हक मानिसको जन्मसिद्ध मौलिक हक हो। जनताले तिरेको करबाट चल्ने सार्वजनिक निकायहरूका सेवा र सुविधा लगायत अन्य सूचनाको खोजी, प्राप्ति र प्रवाहमा कुनै पनि अवरोध नभई त्यस्ता सूचनामा नागरिकको सहज पहुँच हुने स्थितिलाई नै सूचनाको हकको कार्यान्वयन भएको मानिन्छ।
आफ्नो सरोकारको वा सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना मागेकै स्वरूपमा र चाहेकै समयमा पाउने हकलाई नेपालको संविधानले समेत आत्मसात गरेको छ।
विपद सम्बन्धी जानकारीहरू समयमा नै पाउनु पनि नागरिकको सूचनाको हक भित्रै पर्छ। विपद कुन बेला कसरी आउँछ भन्ने त यकिन गर्न नसकिएला, तर विपदको जोखिम कम गर्न पूर्व तयारी र सचेतना भने अपनाउन सकिन्छ।
यसका लागि नागरिकको घर नजिकैको सरकार सचेत रहनु पर्दछ। विपद पूर्व र विपदका समयमा र विपद पश्चात गरिने क्रियाकलाप र सावधानीहरूबारे नागरिकलाई सूचना उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो।
यसका लागि स्थानीय सरकारले विभिन्न सञ्चार माध्यमसँग सहकार्य गर्दै सूचना प्रवाह गरिरहेको कार्यक्रम साझा पहलको अघिल्लो अङ्कमा पनि चर्चा गर्यौं। तर यसरी प्रवाह भइरहेका सूचनामा महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, ज्येष्ठ नागरिक, गर्भवती महिला लगायत सीमान्तकृत वर्गको पहुँच पुगेको होला त? साथी अस्मिना पाण्डेले यसबारेको खोजी गर्नुभएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर 6 का एकल महिला लक्ष्मी डुम्रेले पालिकाले प्रवाह गर्ने सूचनामा महिला र सीमान्तकृत वर्गहरूको पहुँच पुग्न नसकेको बताउनुहुन्छ।
नगरपालिकाले जो गाडीमा हिँडेर प्रचार ल मास लाउनुहोस्, दुरी काम गरेर चाहिँ बस्नुहोस्, काम परे मात्रै हिँड्नुहोस्, नै भने घरमै बस्नुहोस् भन्ने सूचना नगरपालिकाले बेला बेला गरिराख्नुभयो। त्यति चाहिँ छलफलमा त्यति बोलाउनु भएन। नजित्दै त अब जित्छौँ, हामीले यस्तो गर्छौँ उस्तो गर्छौँ भन्नुहुन्छ। जितिसकेपछि अलि बिर्सिनुहुन्छ। हामी पनि एकल महिला हौँ र एकल महिलालाई पनि समातेर जे गर्न छ गर्नुहोस्।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकहरूले पनि महामारीमा स्थानीय सरकारले सूचना प्रवाहमा आफ्नो समुदायको पहुँच महसुस गर्न सकेका छैनन्। एकजना तेस्रो लिङ्गी महिला मनिला नेउपाने:
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लगायत अरू सीमान्तकृत वर्गहरूमा सूचनाको पहुँच चाहिँ छ जस्तो लाग्दैन मलाई, मेरो व्यक्तिगत विचारमा। समग्रमा चाहिँ अब स्थानीय तहले नगरपालिका, महानगरपालिका लगायतले चाहिँ सूचनाहरू प्रकाशित त गर्नुहुन्छ होइन, तर पनि कतिपय अवस्थामा चाहिँ त्यो सूचनाहरू चाहिँ लक्षित वर्ग समुदायमा चाहिँ पुग्न सक्दैन, किनभने लक्षित वर्ग समुदायलाई समेटेर ती सूचनाहरू प्रवाह गर्नको लागि उहाँहरूको स्ट्राटेजी अलिक फरक हुनुपर्छ जस्तो लाग्छ मलाई, भाषागत समस्यादेखि लिएर सबै कुराहरूमा होइन। कतिपय अवस्थामा चाहिँ सूचना माग गर्न जानुपर्ने अवस्था पनि हुनसक्छ होइन। सरकारी स्तरमा चाहिँ के हुन्छ त भन्दा सूचनाहरू माग गर्दाखेरि पनि अब आलटाल गर्ने खालको वातावरण चाहिँ हुन्छ।
कोरोना महामारी, बाढी, पहिरो जस्ता विपदमा सीमान्तकृत समुदाय सबैभन्दा बढी समस्यामा पर्ने गरेका छन्। तर स्थानीय सरकारका नीति, कार्यक्रम, योजना र बजेट निर्माणमा समेत यस्ता समुदायसँग छलफल हुँदैन। पुनः तेस्रो लिङ्गी महिला नेउपाने:
अब केही केही स्थानीय तहले चाहिँ यो हाम्रो सीमान्तकृत वर्ग समुदाय, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई चाहिँ केही बजेटमा विनियोजन गरे तापनि त्यो चाहिँ पुग्दो छैन होइन, यो अब गर्नकै लागि गरेको जस्तो देखिएको छ।
नेत्रहीन युवा संघ रूपन्देहीका अध्यक्ष टीकाराम पौडेलका अनुसार रूपन्देहीमा मात्रै 12,000 को हाराहारीमा दृष्टिविहीन नागरिक छन्। उनीहरूले पत्र पत्रिका हेर्न भन्दा पनि सुन्न सकिने माध्यमबाट स्थानीय सरकारले सूचना प्रवाहमा ध्यान दिन सकोस् भन्ने अपेक्षा राख्दछन्। तर भैरहवाको सिद्धार्थनगर नगरपालिकाले सूचना प्रसारणका लागि रेडियो जस्ता सुन्न सकिने माध्यमलाई प्राथमिकता नदिएको गुनासो गर्नुहुन्छ दृष्टिविहीन स्थानीय महिला लक्ष्मी आचार्य।
स्थानीय निकायले सूचना प्रवाहीकरण चाहिँ पहिला पहिलाको अलिअलि हुन्थ्यो होइन, अहिले चाहिँ यो सूचना प्रवाहीकरण चाहिँ सिद्धार्थ नगरपालिकामा खासै छैन हुनुपर्छ, किनभने भए पनि अब पत्र पत्रिकाहरूमा आउँछ होइन दृष्टिविहीनहरूलाई त्यो अलिकति पढ्न लेख्न पढ्नको लागि सम्भव हुँदैन, त्यसरी सूचना सञ्चार माध्यमबाट सूचना प्रवाहीकरण गरिदिए राम्रो हुन्थ्यो होइन, दृष्टिविहीनहरूलाई पनि सहज सजिलो हुनुहुन्थ्यो। यो अपाङ्ग मैत्री तरिकाले सूचना प्रवाहीकरण भएको छैन सुधार नगरपालिकामा।
तर पालिकाका जनप्रतिनिधिहरूले भने 100% नागरिक सूचनाको पहुँचमा पुगेको दावी गर्छन्। जनप्रतिनिधिबाट सूचना प्रवाह गरेर हरेक नागरिकलाई सुसूचित गरिएको बताउनुहुन्छ बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी।
सीमान्तकृत वर्ग पहुँचको लागि हामी कहाँ प्रत्येक यो छुने सरकार, चिमेट्ने सरकार, नजिकको सरकार भनेकै स्थानीय तह हो, यसैले हामीरा प्रत्येक वडामा 5 जना जनप्रतिनिधि हुनुहुन्छ र उहाँहरू टोल टोलको पनि हुनुहुन्छ र हाम्रो हरेक ठाउँमा टोल विकास समिति छ, टोल विकास समितिका पनि पदाधिकारी हुनुहुन्छ, जसले गर्दा सीमान्तकृत वर्ग कस्तो हो र भन्ने सन्दर्भमा हामी सबैलाई एवेरनेस गर्नलाई जानकारी पुऱ्याएका छौँ। मेरो अनुभवमा सबै टोल विकास संस्था, जनप्रतिनिधि र सञ्चारकर्मी सबै हाम्रो सशक्त हुनुहुन्छ, सबैबाट सहयोग भएको छ, अझै पनि यसमा सूचना सम्प्रेषण गरेर सबैलाई जानकारी होस् भन्ने नै मेरो अनुरोध हो। हाम्रा योजना तर्जुमाका 7 स्टेप 7 चरण छन्, ती 7 चरणमा उहाँहरूको आवाज एड्रेस हुन्छ भन्ने सैद्धान्तिक रूपमा हामीले बुझेका छौँ।
सरकारको दाबीकै बीच लक्षित वर्गहरूले सूचना पाउन नसकेको गुनासो आउन भने छोडेको छैन। उनीहरूको गुनासोलाई पालिकाले हलुका रूपमा लिन नहुने अधिकार कर्मीहरू बताउँछन्। अस्मिना पाण्डे, CIN, रेडियो मुक्ति, बुटवल।
रूपन्देहीका महिला यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत वर्गको कुरा सुन्दा विपदबारे स्थानीय सरकारले सूचना प्रवाह गरिरहेको र त्यस्ता सूचनामा उनीहरूको सरल पहुँच पुगेको देखिन्छ। तर त्यस्ता सूचना प्रवाहमा उनीहरू स्वयंको सहभागिता भने नभएको उनीहरूको भनाइ छ।
नेपालले संवैधानिक विकासका क्रममा 2047 सालदेखि नै सूचनाको हकको मान्यतालाई स्वीकार गरेको छ। तर व्यवहारमा नागरिकले यो हक प्राप्त गर्न विभिन्न चुनौती झेल्नु परिरहेको छ।
सार्वजनिक चासो रहने बजेट, निर्णय प्रक्रियाहरू, कानून, नीति, सेवाहरू आदि सबैसँग सम्बन्धित सूचना सार्वजनिक सरोकारका सूचना हुन् र ती सरोकारका विषयमा सहभागिता जनाउने अधिकार नागरिकको हुन्छ।
धनुषामा पनि विपदबारे सूचना सम्प्रेषण गर्न स्थानीय सरकार लागि परेको देखिन्छ, तर यसमा पूर्व तयारीका विषय कम रहने स्थानीय बताउँछन् भने त्यस्ता सूचना प्रवाहीकरणमा उनीहरूको सहभागिता छैन, न त बजेट निर्माण प्रक्रियामा नै उनीहरूको अर्थपूर्ण सहभागिता नै रहन्छ। साथी विनोद महतोको रिपोर्ट।
धनुषाका 18 स्थानीय तहमध्ये 7 स्थानीय तहमा डुबानको उच्च जोखिम रहेको छ, जसमा धनौजी गाउँपालिका पनि एक हो। यहाँ हरेक वर्ष 5-7 गाउँ डुबानमा पर्ने गरेका छन्। तर स्थानीय सरकारले डुबानबाट क्षति कसरी कम गर्ने, कसरी बच्ने भनेर सूचना प्रवाह कमै गरेको स्थानीय बताउँछन्। त्यसमा विपद र महामारी सम्बन्धी सूचना प्रवाहीकरणमा आफूहरूलाई कुनै वास्ता नै नगरेको, शारीरिक रूपमा अशक्त रहनुभएका अनिल शाह बताउनुहुन्छ।
अहिले समावेशीको हिसाबले महिलाहरूलाई केही न केही मात्रामा समावेश गराएकै छ, तर अपाङको कुरा गर्दाखेरि अहिलेसम्म त्यो विपद व्यवस्थापन सम्बन्धी कुनै पनि कार्यक्रममा यो अपाङको प्रतिनिधि हो होइन, अपाङ्गलाई तोकेर एउटालाई पनि कम्तीमा एउटालाई पनि सहभागी गराउनु पर्छ। मलाई लाग्छ यो विपद व्यवस्थापन सम्बन्धी जुनसुकै कार्यक्रम हुन्छ भने त्यसमा कुनै पनि अपाङलाई सहभागिता गराउँदैन, अपाङको सहभागिता भएको हामी पाइरहेका छैनौँ।
स्थानीय स्तरमा प्रवाह गरिने सूचना प्रवाहीकरणमा लक्षित वर्गको सहभागिता नहुने, विपद प्रभावित महामारी प्रभावितहरूको सरल पहुँचमा पुग्ने सञ्चार माध्यमको समेत सूचना प्रवाहीकरणमा प्रयोग नगरिएको शाहको भनाइ छ।
राजनीतिसँग सरोकार राख्ने व्यक्तिसम्म मात्रै पुगेको देखि, त्यो तल्लो सहसम्म होइन, एकदमै पीडित परेको ठुलो ज्येष्ठ नागरिक छ, घरमा एकदमै कमजोर अवस्थामा रहेको ज्येष्ठ नागरिकहरू छ, त्यहाँसम्म पुगेको छैन। दलित छ, दलित पनि पछाडि छ, जसको अब अहिले हेर्दाखेरि एकदमै गाउँको छेउमा नदीको किनारामा घर बनाएकाहरू छन्, उहाँहरूसम्म पुग्न सकेको छैन, अवस्था देखिएको छैन।
कुनै पनि सार्वजनिक महत्व र चासोको विषय वा विपद र महामारीको सूचना पाउनु सबै नागरिकको अधिकार हो, जुन अधिकारलाई नेपालको संविधानले नै स्थापित गरेको छ। तर स्थानीय सरकारले विपदजन्य अवस्थामा पनि कुनै जानकारी नदिएको बताउनुहुन्छ धनुषा, मिथिला नगरपालिका 3, हरियरपुरका एकल महिला तेत्री देवी।
नहि हमसब बुझबे नहि करै छी, कथुके बैठक उठक कथु भेबो कल तऽ हमसब नहि जानै छी, कोनो चीज बैठक भेल कथु ककरो पुछली कथीके बैठक ओहिमे तऽ अहाँ सबके नहि कहने नहि मालूम हो बात, कहली नहि चलू ने ओहिमे, कल बुझनाए नहि छी तऽ कतऽ जइए हमसब, कोनो बात केना बुझिए।
विपद प्रभावितहरूको लागि गाउँमा राहत आउने सामग्री वितरण बारे पनि जानकारी नहुने उहाँको भनाइ छ। तर स्थानीय सरकार भने सूचना प्रवाहीकरणमा लक्षित वर्गको सहभागितालाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन्। विपदजन्य घटना, महामारी, आगलागी, बाढी, डुबान, जंगली जनावर, आतंकको विषयमा सचेतनामूलक सूचना लक्षित र प्रभावित समुदायसम्म पुगाउने गरी सम्प्रेषण गरेको मिथिला नगरपालिकाका सूचना अधिकारी तथा विपद प्रति कार्य शाखा प्रमुख दिपेश काफले बताउनुहुन्छ।
लक्षित वर्गहरू, लक्षित टोल समुदाय घरसम्म पुग्ने गरी हामीले सूचनाहरू प्रवाह गरेका थियौँ, माइकिङहरूको काम पनि भएको थियो, विपद व्यवस्थापन सम्बन्धी काममा पनि लक्षित वर्गहरूलाई नै टार्गेट गरेर हामीले काम गरेका थियौँ। प्राकृतिक विपदहरूमा चाहिँ विपद पीडितहरूलाई नै टार्गेट गरेर कार्यक्रमहरू गरिन्छ, जस्तै हाम्रो ठाउँमा भनौँ न बाढीका समस्या भए, त्यसपछि जङ्गली जनावरहरूको समस्या भयो, त्यो घटना घटिसकेपछि अथवा घटना घट्नुभन्दा अगाडि नै घटनाको पूर्व चेतना उहाँहरूलाई नै हामीले जानकारी दिने र घटिसकेपछि उद्धारका कामहरूमा पनि हामीले उहाँहरूलाई नै फोकस गर्नुपर्ने भएको हुनाले यो
ठ्याक्कै यसै गरी जाउँ भनेर चाहिँ नि भन्दाखेरि पनि विपदको समयमा लगभग लक्षित वर्गहरू मैत्री नै कार्यक्रम भएका छन्।
नेपालको संविधान 2072 को भाग 3 मा पनि मौलिक हक र कर्तव्य अन्तर्गत बुदा नम्बर 27 मा प्रत्येक नागरिकलाई कुनै पनि सूचना पाउने हक हुने र बुदा नम्बर 42 मा सामाजिक न्यायको हक हुने उल्लेख छ। झन महामारी र विपदजन्य घटनाहरूको सूचना छिटो छरितो दिनुपर्ने हुन्छ, जसको लागि स्थानीय सरकारले सूचना प्रवाहीकरणमा लक्षित वर्गको अर्थपूर्ण सहभागितामा सूचना प्रवाहीकरण गर्न सके विपद जोखिम कम गर्न सकिने देखिन्छ। विनोद महतो, CIN रेडियो स्वागतम, धनुषा।
तपाई यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो मोबाइल एप CIN र CIN खबर.com मार्फत सुन्दै हुनुहुन्छ।
तपाईँ पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन चाहनुहुन्छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना कुराहरू राख्न सक्नुहुनेछ है।
नेपालको संविधानले स्थानीय तहलाई स्थानीय तहमा नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी, अधिकार र शक्ति दिएको छ। समुदायमा आधारित विपद व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालनको नेतृत्व स्थानीय तहले गर्नुपर्छ।
विपद प्रतिकारका लागि आपतकालीन नमुना अभ्यास गर्ने गराउने, विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्ने, स्थानीय तहमा विपद व्यवस्थापन सूचना प्रणाली तथा पूर्व सचेतना प्रणालीको विकास गर्ने र सञ्चालन गर्ने, साथै पूर्व चेतावनी प्रणालीको विकास र सञ्चालन गर्ने गराउने लगायतका क्रियाकलाप स्थानीय सरकारले गर्न सक्दछन्।
ती क्रियाकलापमा लक्षित वर्गको अर्थपूर्ण सहभागिताले विपदबारे जानकारी लिन र सचेत रहन मद्दत पुग्दछ।
बाजुरामा भइरहेको अभ्यास के छ त? साथी सरिता नेपालीले तयार पार्नु भएको यो रेडियो सामग्री सुनौ।
अन्य समय भन्दा विपदका समयमा बढी नै सूचनाको आवश्यकता पर्दछ। कहाँ जाने, कसरी सुरक्षित रहने, बस्न के गर्ने, समस्या परे कसलाई सम्पर्क गर्ने लगायतका सूचनाहरू विपद प्रभावितहरूमा पुर्याउन सकी विपदबाट हुन सक्ने क्षति र जोखिम कम गर्न सकिन्छ। तर कोरोना महामारीका समयमा यस्ता सूचना सरल रूपमा प्राप्त गर्न नसकेको बडीमालिका नगरपालिका नौका शान्ति सार्कीको भनाइ छ।
सुकनवासी मान्छे हामी सुकनवासीको मिलाउँदो केही बाँडाहान भने सूचना पुग्दो न केही पुग्दो अरू टमिकन मिल्दो छ आउ कोही भन्दैन अरू सरकारले पनि हेपे अब हामी पनि पीडित छौँ संतारबाट हेप्ने त हुन् अब हामी किन कहीँ भन्न नहक्ने बोल्न नहक्ने अब हामी सुकनवासीको त हाम्रो त बाको जग्गा हाम्रो त यहाँ लालपुर जहाँ हामी त यस्ता छौँ उस्ता छौँ भन्दा हेप्ने त हुन् सबै।
विपदबाट प्रभावितहरू सरकारको खोजी र राहतको पर्खाइमा हुन्छन्। कोरोना महामारीका कारण दैनिक जीवन गुजारा गर्ने मुस्किलमा पर्नुभएका बडीमालिका नगरपालिका सातका सुना दमाईको परिवार 4 महिना जंगलमा बस्यो। यी बीचमा न त सरकारको राहत नै उहाँहरूको पहुँचमा पुग्यो, न त राहत वितरण बारे कुनै सूचना नै पाउन सक्नुभयो।
गाउँका मान्छेले 13 छोराबुहारी कोरोना लगाएको 13 छोराबुहारी खाना दिन जाँदै तोकन पन कोरोना हल्की गयो के आतगोडाले हन्डियाई भनेर 10 दिनमा मुकन पन गाउँभित्र पस्न दिएन। मेरो 5 जना गोबीलाई जङ्गलमा 4 महिनामा बिचिहक्या पुरा खेती लाइन अर्काको मागेका आयो तपाईँ पनि खेती लाइन नदियो भनेपछि यति दुःख खाँदा खाँदा यति कष्ट भोक्ता भोक्ताई सरकारले मुकन हेरेन भनेपछि त्यो सरकारको मेरो पढाएको नाउँ काट्नु मिल्दैन।
यो गुनासो सुनाको मात्रै भने होइन, जगन्नाथ गाउँपालिकाका जजिरा आउजीको परिवार पनि सरकारले कुनै सूचना उपलब्ध नगराएको गुनासो गर्नुहुन्छ। न त पालिकाको कुनै कार्यक्रमको छलफलमै सहभागी हुन सकेको उहाँ बताउनुहुन्छ।
हामीलाई केही गरिए छैन, बाल मिल्या अन्त डर मिल्या अनि त्यो हामीलाई त्यति मिल्दा पनि मिलेन, सरकारले केही पनि सहयोग गरिएन, रोजगारको काम पनि यति आया नाम पनि अरूलाई हालिदिँदा मेरो नाम हालिदिँदैनन्, के गर्ने सरकारले भेट्नु गएर चाहिँ हामी के खाने हो के गर्ने, तर घर चुहिएका हिया त पनि अरूलाई ठुला ठुला पाल दिया छन् हामीलाई पाले पनि दिया छ।
तर स्थानीय सरकार भने सूचना प्रवाहीकरणमा स्थानीय सञ्चार माध्यमसँग सहकारी गरेर विपद प्रतिकारीका सूचना सम्प्रेषण गरिरहेको दावी गर्छन्। अरू समय भन्दा बढी विपदको बेला बढी सचेत बनेको गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापा बताउनुहुन्छ।
यो विपद सम्बन्धी महिला सीमान्तकृत जुन वर्गहरू छन् उहाँहरूको सूचनाहरू उनीहरूको पहुँचमा हुने कुराहरू एकदम छ। उनीहरूकै पहुँचमा ल्याउनका लागि हामीले विभिन्न माध्यमबाट चाहिँ सूचना गरिरहेका छौँ। असार साउन भदौसम्म 3 महिना अनिवार्य चाहिँ टोल टोलमा सूचना दिने व्यक्तिहरू चाहिँ हामीले छनौट गरेका छौँ र सूचना गरे बापत चाहिँ उनीहरूलाई रिचार्ज खर्च भनेर 500 दिने गरेर सूचनालाई छिटो छरितो सम्प्रेषण गर्नका लागि व्यक्तिहरू छनौट गरेका छन्। पहिलो भनेको हामी योजनाहरूमा चाहिँ प्राथमिकता दिने, अब कुनै तालिम गोष्ठीहरूमा प्राथमिकता दिने, त्यसमा सपोर्ट गर्ने कुराहरू पालिकाले गर्छ होइन। तत्काल भनेको गाउँपालिकाले सक्दो गर्ने सहयोग चाहिँ गर्छ। हामीसँग त्यस्तो स्रोत पनि सीमित हुन्छ होइन। त्यो सीमित स्रोत साधनले चाहिँ हामीले उनीहरूलाई पुनः व्यवस्थापन गरी घरै ल्याइदिने र त्यस्तो गर्ने स्थिति बन्दैन। तत्काल उनको घाउमा मलम लाउने कुराहरू एउटा रह्यो होइन। दीर्घकालीन व्यवस्था चाहिँ नेपाल सरकारले नै गर्नुपर्ने हो, त्यसमा चाहिँ नेपाल सरकार चाहिँ चुकेको।
विपदमा विपदको जोखिम न्यूनीकरणमा सबैभन्दा अहम भूमिका स्थानीय सरकारको हुन्छ। यस्तो बेला संचार संघको सहकारी र सूचना प्रवाहले क्षतिलाई कम गर्न सक्छ। तर सूचना प्रवाहीकरणमा लक्षित वर्गको सहभागिता नहुँदा प्रभावकारी नभएको विज्ञको भनाइ छ। सरिता नेपाली, सीआईएन रेडियो बाजुरा, बाजुरा।
विपद जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय स्तरका नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन तथा विपद पश्चात स्थानीय स्तरको उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माण गर्ने कार्यमा समेत संचारको महत्त्वपूर्ण भूमिका रहेको छ र ती सबै संचार प्रक्रियामा महिला तथा सीमान्तकृत समुदाय वा लक्षित वर्गको पहुँच हुन अपरिहार्य छ।
स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरणमा महिला र सीमान्तकृत वर्गको पहुँचको अवस्था के छ? सूचनामा उनीहरूको पहुँच वृद्धि गर्न के गर्न सकिन्छ? स्थानीय सरकारका तर्फबाट र स्वयं व्यक्तिले के गर्न सक्छन् भनेर हामीले विपद तथा संचार विज्ञ सवित्रा घिमिरेसँग कुराकानी गरेका छौँ।
महिला दलित सीमान्तकृत समुदायको जो विपद व्यवस्थापनमा स्थानीय तहले चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका चाहिँ गर्नुपर्ने अवस्थामा छ होइन। तर अहिले पनि जस्तै विपदको कुराहरू गर्दा चाहिँ अझै पनि स्थानीय तहमा जतिखेर विपद हुन्छ त्यतिखेर चाहिँ राहतको कुराहरूमा चाहिँ अलि अग्रसर छ भने पूर्व तयारीको चाहिँ अझै कमी छ। पूर्व तयारीमा पनि विशेष गरेर महिला होइन दलित सीमान्तकृत अपाङ्गता भएका जो चाहिँ प्रोटेक्सन क्लस्टरको कुराहरू गर्दाखेरि उहाँहरूलाई सुरक्षा सेक्युरिटीको कुराहरूमा कसरी जाने हो त पूर्व तयारीको भन्ने कुराहरूमा चाहिँ स्थानीय तहले एकदमै राम्रो रोल लिएर गर्नुपर्ने थियो। तर अहिलेसम्म त्यस्तो खालको चाहिँ जुन खालको उहाँहरूको सुरक्षा सेक्युरिटीको कुराहरूलाई चाहिँ प्रतिकारे योजना बनाएर चाहिँ गएकोमा हामीले देखेका छैनौँ। त्यो जानुपर्ने चाहिँ जरुरी छ, तर प्रयासहरू गर्दै हुनुहुन्छ होला उहाँहरूले। पहुँच चाहिँ कस्तो छ भने जस्तै अहिले पनि महिलाहरू सीमान्तकृत समुदायहरू एकदमै जोखिम अवस्थामा छन् होइन। तपाईँको महिलाहरूलाई विपद व्यवस्थापन जतिखेर विपद पर्छ त्यतिखेर महिला सीमान्तकृत वर्गहरू एकदम जोखिममा परेको अवस्थामा उनीहरूको चाहिँ सुरक्षाको लागि के गर्नुपर्छ भनेर पूर्व तयारी चाहिँ छैन होइन। पूर्व तयारी नभइसकेपछि जस्तै उहाँहरूलाई चाहिने आवश्यकता राहतकै प्याकेजमा पनि एउटा महिलाहरू महिनावारी हुन्छ उनीहरूलाई प्याडको जरुरत हुन्छ होइन, लगायत सुत्केरी महिला हुन्छ, गर्भवती महिला हुन्छ, उहाँहरूलाई चाहिँ के आवश्यकता छ त प्रोटिनको आवश्यकता हुन्छ भने त्यो राहतको प्याकेजमा त्यो कुराहरूलाई समावेश गरेको अवस्था छैन। त्यसले गर्दाखेरि पनि चाहिँ कतिपय कुराहरू जतिखेर पर्यो त्यतिखेर झ्याप्प गर्ने र आफ्नो आँखाले जे देख्छ त्यही कुराहरू गर्ने, त्यसलाई विश्लेषण गरेर के छ त आवश्यकता भन्ने खालको चाहिँ पहिचान पहुँच चाहिँ नभइसकेको अवस्था चाहिँ छ। त्यसको लागि त सर्वप्रथम समुदाय लेभलमा एउटा सूचनाको प्रवाह गर्नु पर्यो, जनचेतनाको कुराहरू चाहिँ फैलाउनु पर्यो र स्थानीय सरकारले त्यसलाई नीति तथा योजनामा योजना बनाएर योजनाबद्ध रूपमा चाहिँ कार्यक्रमलाई अगाडि लैजानु पर्यो र पूर्व तयारीको योजनामा महिला बालबालिका र सीमान्तकृत समुदायलाई कसरी समावेश गर्ने भन्ने विषयमा पूर्व योजना तयारीहरू गर्न सक्यो भने अझै सबै महिलाहरूको चाहिँ पहुँच अभिवृद्धि हुन्छ, जो सीमान्तकृत समुदायहरूको पहुँच अभिवृद्धि हुन्छ भन्ने लाग्छ।
स्थानीय पालिकामा अहिले प्रतिकार्य योजना समिति पनि बनाएछन्, विभिन्न संयन्त्र पनि बनाएछन् र ऐन कार्यविधि पनि बनाएको अवस्था छ, तर त्यसमा स्थानीय तहले गरिरहेको अभ्यास एकातिर छ तर स्थानीयको स्वयं पनि पहुँच हुँदैन, उहाँहरूको पहुँच पुर्याउनलाई स्थानीय स्वयं व्यक्तिहरू के गर्न आवश्यक देख्नुहुन्छ?
अब प्रतिकार्य योजना पनि छ होइन, नीति तथा कार्यक्रममा पनि उहाँहरूले लिनुभएको छ, कानुनहरू थुप्रै छ कि नीतिहरू थुप्रै छ तर त्यसलाई कार्यान्वयन गर्ने अवस्थाहरू छैन। एक त समुदाय लेभलमा त्यो कानुन के छ होइन, कस्तो अवस्था छ, प्रतिकार्य योजना भन्या के हो, प्रतिकार्य योजना पालिकामा छ कि छैन, त्यस्तो कुरा चाहिँ समुदाय लेभलमा सूचना दिनु पऱ्यो। एउटा त्यो सूचनाबाट वञ्चित भएको समुदायलाई सूचना दिनु पऱ्यो र त्यो सूचना पाइसकेपछि उहाँहरूले आफ्नो अधिकार क्लेम गर्नुहुन्छ होइन। योजना सँगसँगै कार्यक्रमहरू पनि ल्याउनु पऱ्यो कि, नीति पछि कार्यक्रम पनि चाहियो, अनि कार्यक्रमहरू भयो भने प्रशस्त मात्रामा उहाँलाई जानकारी गर्न सकियो भने होइन, अहिले जस्तै धेरै जोखिममा रहेको वर्गहरूको पहिचान गर्ने, उहाँहरूलाई के आवश्यकता छ त्यो योजना बनाउने त्यसरी जान सकियो भने उहाँहरूको पहुँच अभिवृद्धि हुन्छ भन्ने लाग्छ।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरणमा महिला र सीमान्तकृत वर्गहरूको पहुँच, महामारीको समय तथा महामारी पछिको समयमा योजना र बजेट निर्माणमा उनीहरूको पहुँचका विषयमा छलफल गर्यौं।
विपदको जोखिम न्यूनीकरणका लागि विपद सञ्चारको अहम भूमिका रहेको छ, तर विपद सञ्चारको प्रवाहीकरणमा लक्षित वर्ग त्यसमा पनि महिला र सीमान्तकृत वर्गको पहुँच भने कम छ। विपद जोखिम न्यूनीकरणका लागि प्रभावकारी सञ्चारका लागि सम्भावित प्रभावितहरूको सहभागिताले मात्रै जोखिम न्यूनीकरण सम्भव छ।
कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भएको छ।
तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुरेन्द्र सिंहलाई धन्यवाद, साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य पनि बिदा भएँ। नमस्कार।